दिन बिहानको अभिवादन।
I trust you had a wonderful Easter and a blessed week.
अनि उहाँले भन्नुहुन्छ कि मैले विश्वास गर्छु तपाईँको इस्टर रमाइलो भयो र यसो आशिषित हप्ता मनाउनु भयो।
You know, Easter is the most important event in all of Christianity.
वास्तवमा विश्वासी क्रिस्चियन विश्वासमा इस्टर सबभन्दा महत्त्वपूर्ण यो घटना हो।
It celebrates the resurrection of Jesus.
अनि इस्टरमा चाहिँ हामीले येशूको पुनरुत्थानलाई मनाउँदछौँ।
Because Jesus was resurrected, so we also will also be resurrected.
येशू प्रभु पुनरुत्थान हुनु भएको कारणले जीवित उठाइनु भएको कारणले हामी पनि जीवित उठाइने छौँ।
What a wonderful promise!
अनि यो चाहिँ कति महत्त्वपूर्ण कति खुसीको एउटा प्रतिज्ञा हो।
And because he was resurrected, it proved that everything he said was true and correct.
अनि उहाँले जुन भन्नुभएको थियो उहाँ बौरी उठ्ने कुराहरू उहाँ बौरी उठ्नु भएको छ अनि त्यसले अर्को कुरा प्रमाणित गरेको छ। उहाँले जे जे कुरा भन्नुभएको छ त्यो सबै कुरा चाहिँ सत्य साबित भएको छ।
We praise God for the Easter day.
अनि यो इस्टर त्यसैले हामी इस्टरको जुन दिनहरू छन् त्यसको लागि परमेश्वरलाई प्रशंसा दिँदछौँ।
So last lesson, we completed chapter 5 of Matthew.
अनि गएको पाठमा हामीले मत्तीको 5 अध्यायलाई सिद्धाएका थियौँ।
Where Jesus taught the foundational truths of Christian living.
अनि जहाँ चाहिँ येशु प्रभुले क्रिश्चियनहरूले जिउने कुराको एकदमै आधारभूत सत्यताहरूलाई सिकाउनु भएको थियो।
We discussed the eight Beatitudes.
अनि हामीले 8वटा बियाटिच्युड अथवा ती आशिषमा हुने कारणहरू कुराहरू हामीले हेरेका थियौँ।
And we also learned that Jesus' teachings is the true fulfillment of God's laws.
अनि अर्को कुरा पनि हामीले सिकेका थियौँ येशु प्रभुको शिक्षा चाहिँ परमेश्वरको व्यवस्थाको साँचो पूरा हुने कुरा पनि थियो।
Fulfilling the law of God is ultimately a matter of the heart.
अनि वास्तवमा परमेश्वरको व्यवस्था अथवा नियम पुरा हुने कुरा चाहिँ वास्तवमा हृदयको कुरा छ भनेर हामीले सिकेका थियौँ।
It's about a heart that it desires to be pleasing to God.
अनि त्यस्तो खालको हृदय जसले चाहिँ परमेश्वरलाई सधैँ प्रसन्न बनाउने चाहना राखिराख्छ।
A heart that wants to be like our Father in heaven.
अनि त्यस्तो खालको हृदय जो चाहिँ हाम्रो स्वर्गमा हुनुहुने पिता जस्तो हुनुहुन्छ त्यही प्रकारको सोच विचार व्यवहार गर्दछ।
A heart that is willing to love even our enemies.
अनि त्यस्तो खालको हृदय जसले चाहिँ हाम्रो आफ्नो शत्रुहरूलाई पनि प्रेम गर्ने चाहना राख्छ।
And a heart just like our Father in heaven who loves sinners and forgives them.
अनि हाम्रो हृदय चाहिँ हाम्रो स्वर्गीय पिता जसले पापीहरूलाई प्रेम गर्नुहुन्छ र उनीहरूको पापहरू क्षमा गर्नुहुन्छ हामीमा पनि त्यस्तै हृदय हुनुपर्छ।
And Jesus sums up his teachings in chapter 5 with a challenge to the disciples.
अनि येशु प्रभुले उहाँको शिक्षा 5 अध्यायलाई चाहिँ सिद्धाउनु हुँदाखेरि उहाँले चेलाहरूलाई चाहिँ एउटा चुनौती दिएर अन्त गर्नुहुन्छ।
So we should seek to be perfect, just like our Heavenly Father is perfect.
अनि त्यसैले हामी पनि जसरी हाम्रो स्वर्गीय पिता चाहिँ सिद्ध हुनुहुन्छ हामीले पनि सिद्ध हुनुपर्छ।
Our goal, you know, as children of God, our goal is to grow little bit by little bit to be more like our Father.
अनि हाम्रो परमेश्वरको छोराछोरीको हिसाबले हाम्रो लक्ष्य चाहिँ अलिअलि अलिअलि गर्दै स्वर्गीय पिता जस्तो हुनुहुन्छ हामी त्यही रूपमा बढ्दै जाने हुनुपर्छ।
This is our great blessing.
अनि वास्तवमा हाम्रो निम्ति त्यो चाहिँ महान आशिष हो।
So in everything we do or we say, we want to learn to reflect the character of Jesus.
अनि हामीले जे जे भन्छौँ र जे जे गर्छौँ त्यो सबै कुराले चाहिँ येसु प्रभुको चरित्रलाई हामी देखाउन चाहन्छौँ, त्यो कुराहरू हामी सिक्दै जान्छौँ।
Now, in chapter 6 and 7 of the Sermon of the Mount, Jesus continues to teach his disciples important keys of living as a disciple.
अनि 6 र 7 मा मत्तीको 6 र 7 मा चाहिँ येशू प्रभुले उहाँको चेलाहरूलाई कसरी जिउने भन्ने कुराको चेलापनको बारेमा सिकाउनुहुन्छ।
So today we will look at the first 18 verses of chapter 6.
अनि आज चाहिँ हामीले मत्ती 6 अध्यायको पहिलो 18 पद, एकदेखि 18सम्मका पदहरूलाई हेर्नेछौँ।
So let us read verses 1 to through 3 of chapter 6.
अनि अहिले चाहिँ हामी मत्ती 6 अध्यायको एक पददेखि तीन पदसम्म पढ्नेछौँ। होसियार बस, तिमीहरू मानिसहरूलाई देखाउनलाई धर्म कार्य नगर, नत्र त स्वर्गमा हुनुहुने तिमीहरूका पिताबाट तिमीहरूले केही इनाम पाउने छैनौ। यसकारण जब तिमीहरू दान दिन्छौ तब आफ्ना सामु तुरही नबजाओ, जस्तो ढोङ्गीहरूले सभाघरहरू र सडकहरूमा मानिसहरूबाट प्रशंसा पाउनलाई गर्दछन्। साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूले आफ्ना इनाम पाइ तिनीहरूले आफ्ना इनाम पाइसकेका छन्। तर जब तिमी दान दिन्छौ, तिम्रो दाहिने हातले के दिइरहेछ सो देब्रे हातले थाहा नपाओस्।
So this begins a new section of Jesus' teaching on living in the kingdom of heaven.
अनि यहाँ चाहिँ हामीले स्वर्गीय राज्यमा जिउँदाखेरिको नयाँ खालको एउटा शिक्षा येशु प्रभुले दिन सुरु गर्नुहुन्छ।
Now, this is an important point to note. Living in the kingdom of heaven is not it's not sometime later on after we die.
अनि यहाँनिर एउटा पोइन्ट एकदमै महत्त्वपूर्ण हामीले बुझ्न जरुरी छ। परमेश्वरको स्वर्गीय राज्यमा जिउने कुरा चाहिँ, जिउन सुरु गर्ने कुरा चाहिँ कुनै समय पछि जब हामी शारीरिक रूपमा मर्छौँ त्यसपछि जिउने कुरा होइन, त्यो कुरा हामीले अहिले बुझ्नुपर्छ।
It is not something we do after we die, but living in the kingdom of heaven begins now, here, today.
अनि त्यस कारण यो हामी मरिसकेपछि चाहिँ परमेश्वरको राज्यमा गएर त्यहाँ जिउने होइन कि, त्यो चाहिँ आज नै हामी जो परमेश्वरको राज्यमा प्रवेश गर्छौँ विश्वासद्वारा, हामी आज परमेश्वरको राज्यमा जिउन सुरु गर्छौँ।
So living in the kingdom of heaven begins for us today on earth.
त्यसैले परमेश्वरको स्वर्गीय राज्यमा जिउने कुराको सुरुवात आज नै हाम्रो निम्ति यो पृथ्वीमा सुरु भएको हुन्छ।
So Jesus here teaches three important religious duties that were practiced in those days.
अनि वास्तवमा यहाँ येशु प्रभुले ती दिनहरूमा जुन बेलामा येशु यो संसारमा हुनुहुन्थ्यो उनीहरूले कसरी जिउने भन्ने कुराको बारेमा तीन किसिमको तीनटा सिद्धान्तहरू यहाँ सिकाउनुहुन्छ।
And these three religious duties are also practiced today. They are the practices of almsgiving, prayer and fasting.
अनि आज पनि त्यो त्यो तिनटा त्यो कर्तव्यहरू, त्यो कुराहरू चाहिँ पालन गरिन्छ, त्यो चाहिँ आर्म्स गिभिङ हो
giving, just giving money to help the poor.
अनि प्रार्थना गर्ने भयो, अनि गरिबहरूलाई सहायता गर्ने भयो, अनि प्रेयर, अनि अर्को चाहिँ फास्टिङ। यो तिनटा कुरा चाहिँ आज पनि मान्छेहरूले गर्छन्, भेटीहरू चढाउने, प्रार्थना गर्ने अनि उपवास बस्ने। यो तिनटा कुरा चाहिँ त्यो बेलामा पनि थियो, अहिले पनि मान्छेहरूले गर्छन्।
So the main point of Jesus' teachings on these religious practice is found in verse 1.
अनि यो येशु प्रभुले यो त्यतिखेरका यहुदीहरूले पालन गर्ने यो धार्मिक रीतिहरूको बारेमा हामीले एक पदमा, छ अध्यायको एक पदमा पाउँदछौँ, मत्ती 6 अध्यायको एकमा।
And it says in verse 1, be careful not to practice your acts of righteousness before men to be seen by them.
अनि यहाँनिर वास्तवमा मत्ती 6 को एकमा यसरी भनिएको छ, होसियार भन्छ, तिमीहरू मानिसहरूलाई देखाउनलाई धर्म कार्य नगर, नत्र त स्वर्गमा हुनुहुने तिमीहरूका पिताले मान्छेलाई देखाउनलाई त्यो धर्म कार्य नगर भनेर यहाँ भनिएको छ।
So when we Christians practice any of these religious duties, almsgiving, prayer, and fasting, Jesus says to be careful.
अनि त्यस कारणले यहाँनिर यो दान दिने कुरा, भेटिदिने कुरा, प्रार्थना गर्ने कुरा र उपवास बस्ने कुरा अहिले हामीले गर्छौँ भनेदेखि हामीले एकदम होसियार हुनुपर्छ भन्ने कुरा यशुले दिएको यहाँ शिक्षामा हामी पाउँदछौँ।
Be careful that we are not showing off to other people these religious acts.
अनि यो कुरा चाहिँ अरू मान्छेलाई देखाउन चाहिँ हामीले कहिले पनि गर्नै हुँदैन, त्यसको निम्ति चाहिँ हामी धेरै होसियारी हुनुपर्छ भन्ने कुरा हामीले सिक्छौँ।
Be careful we are not trying to show off to other people what we are doing.
हामीले जे जे गर्दैछौँ अरूलाई देखाउनलाई, बाहिरी रूपमा अरूलाई देखाउनलाई हामीले गर्नु हुँदैन, यो विषयमा चाहिँ हामीले एकदम होसियारी हुनुपर्छ।
Now, if we do that, we are only seeking the reward that comes from men.
अनि यदि हामीले मान्छेलाई देखाउनलाई यो कुरा गर्छौँ, जे जे गर्छौँ मान्छेलाई देखाउन गर्छौँ भनेदेखि चाहिँ हामीले पाउने इनाम चाहिँ मान्छेहरूद्वारा मात्रै पाउँछौँ।
And when we seek the reward that comes from men, we will lose the reward that comes from God.
अनि जब मान्छेहरूको स्याबासी पाउन, मान्छेहरूले दिने कुराको लागि हामीले कुनै पनि कुरा देखाउनलाई गर्छौँ भनेदेखि चाहिँ परमेश्वरबाट, स्वर्गबाट आउने इनाम चाहिँ हामी गुमाउने छौँ।
Now, Jesus calls hypocrites those people who seek reward from men.
अनि वास्तवमा येशू प्रभुले मानिसहरूको स्याबासी पाउनलाई, जसले केही कुराहरू गर्छ त्यस्ता व्यक्तिहरूलाई चाहिँ येशू प्रभुले पाखण्डी अथवा कपटी भनेर भन्नुभएको छ।
Hypocrites are people who are insincere.
अनि त्यो कपटी पाखण्डीहरू चाहिँ त्यस्ता व्यक्तिहरू जो चाहिँ खोट भएका व्यक्तिहरू, इनसेन्सियर, खोट भएका व्यक्तिहरू,
They are like actors.
उनीहरू चाहिँ त्यो अभिनय गर्ने मान्छेहरू जस्तो, उनीहरू खास त्यस्तो चाहिँ होइनन् तर अभिनय गरेर देखाउन खोज्छन्।
They act like they want to please God, but in reality, they are only looking to please people.
अनि उनीहरूले चाहिँ परमेश्वरलाई प्रसन्न बनाउन खोजेको जस्तो कुरा देखाउँछन् तर वास्तविकतामा चाहिँ उनीहरूले मान्छेहरूले देखोस् र मलाई प्रशंसा गरोस् अथवा उनीहरूबाट पाउने स्याबासीको लागि उनीहरूले गर्छन्।
And Jesus says that such people have received their reward in full.
अनि येशू प्रभुले भन्नुहुन्छ त्यस्ता खालका मानिसहरूले चाहिँ अहिले नै त्यस जे उनीहरूले गरेको छ त्यसको त्यसको इनाम चाहिँ पाइसकेका छन्।
That is, they have already received their reward in full from the praise and honor given to them by people.
त्यसको मतलब चाहिँ उनीहरूले जो मानिसलाई देखाउनलाई त्यो कुराहरू गर्छन् अहिले नै उनीहरूले ती मानिसहरूले दिने इनाम चाहिँ पाइसकेका छन्।
And because they have already received their reward from people, they should not expect to receive any additional reward from God.
अनि उनीहरूले अहिले नै मानिसहरूको स्याबासी पाउन, मानिसहरूबाट प्रशंसा पाउन गरेर उनीहरूले प्रशंसा पाइसकेछन् भनेदेखि चाहिँ त्यस्ता मान्छेहरूले पछि परमेश्वरले चाहिँ उनीहरूलाई इनाम दिनुहुन्छ होला भनेर उसले आशा नगर्दा हुन्छ।
So the main point that Jesus is teaching here is that true performance of religious duty is something we do for God.
अनि त्यसैले यहाँ येशू प्रभुले एउटा शिक्षा दिनुहुन्छ अनि यो धार्मिक कार्यहरू जो पनि गरिन्छ त्यो कुराहरूको सही कारण चाहिँ हामीले परमेश्वरलाई देखाउन, परमेश्वरलाई प्रसन्न बनाउन हामीले गर्ने हुनुपर्छ।
We do this for God and God alone.
अनि वास्तवमा हामीले गरेका धर्म कार्यहरू चाहिँ केवल परमेश्वरको निम्ति र परमेश्वरको निम्ति मात्र, उहाँलाई प्रसन्न गर्ने कुराको लागि मात्र, मान्छेलाई देखाउन होइन।
And God is the one who will reward us.
अनि वास्तवमा हामीलाई इनाम दिने चाहिँ परमेश्वर आफै हुनुहुन्छ।
So whether it's giving, prayer, or fasting, these are activities we do before God and for God alone.
अनि वास्तवमा हामीले प्रार्थना गरौँ अथवा हामीले उपवास बस्छौँ यो चाहिँ केवल परमेश्वरको लागि गर्नुपर्छ र यसले चाहिँ केवल परमेश्वरलाई प्रसन्न बनाउन गर्नुपर्छ, अरू कुनै कारणले गर्नुहुन्न।
So, for example, when the Spirit of God moves our heart to give, and we give freely and generously, we are giving to God and God alone.
अनि उदाहरणको लागि परमेश्वरको आत्माले हाम्रो हृदयमा भेटी चढाउन परमेश्वरलाई के दिनलाई प्रेरणा दिनुभयो भने हामीले एकदमै खुसली के भन्छ खुसी साथ त्यो परमेश्वरको निम्ति चढाउनु पर्छ र हामीले कहिल्यै पनि अरूले देखाउन र अरूबाट प्रशंसा पाउन गर्नु हुँदैन त्यो एकदम परमेश्वरको अगाडि गर्नुपर्छ
And God promises to bless us.
अनि त्यो अवस्थाले हामी जसै त्यस त्यसरी गर्छौँ भनेदेखि चाहिँ परमेश्वरले हामीलाई आशिष दिने कुराको लागि के भन्छ प्रतिज्ञा गर्नुभएको छ
So our reward then will be from God and not from people.
त्यसैले अब हाम्रो त्यसरी गोप्य रूपमा अथवा हामीले परमेश्वरको लागि मात्रै जब गर्छौँ अरूलाई देखाउनु गर्दैनौँ भने चाहिँ हाम्रो इनाम चाहिँ परमेश्वरबाट आउँछ
So although Jesus only mentions the religious duties of giving, of prayer, and fasting, I believe this applies all through all forms of religious activities.
अनि वास्तवमा येशु प्रभुले यहाँ भेटी दिने प्रार्थना गर्ने र फास्टिङ गर्ने तिनवटा कुराहरू मात्रै यहाँनिर उल्लेख गर्नुभएको छ तर यसको मतलब चाहिँ हामीले कुनै पनि सेवाको कार्यहरू जे पनि गर्छौँ त्यो सबै कुरामा त्यो लागु हुन्छ
Anything we do in Christian ministry, it is for God alone, not to show off.
अनि वास्तवमा हामीले विश्वासीहरूले क्रिस्चियन सेवाकाईमा जे जे कुरा गर्छौँ यो केवल परमेश्वरको निम्ति र उहाँको महिमाको लागि गर्दछौँ अरू कसैको लागि गर्दैनौँ
So when we help someone in need, we do it to please God and to honor God.
अनि कसैलाई खाँचोमा परेको छ र हामीले उसलाई सहायता गर्छौँ भने हामीले परमेश्वरलाई आदर दिन र उहाँलाई प्रसन्न बनाउनलाई उहाँको महिमाको लागि गर्छौँ अरू कुनै कारणले गर्दैनौँ
Whether we practice almsgiving or lead songs in worship,
अनि हामीले सायद भेटी चढाउने अथवा आराधना स्तुतिमा गीतहरू गाउने कुरामा अगुवाई गर्ने गर्छौँ
or we help the sick, or we preach the good news, or any Christian service we engage in.
अनि हुनसक्छ हामीले सुसमाचार प्रचार गर्छौँ अथवा बिरामीहरूलाई सहायता गर्छौँ र अथवा क्रिस्चियन सेवामा कुनै पनि कुरा हामी गर्दछौँ
So all these things should be with the attitude that we are serving God and God alone.
अनि यी सबै कुरा जे जे गर्दछौँ सेवाकाईमा हामीले हाम्रो अवधारणा हाम्रो सोच चाहिँ हामीले परमेश्वरको सेवा गर्दैछौँ र परमेश्वरलाई प्रशंसा दिँदैछौँ र केवल परमेश्वरलाई मात्रै देखाउन हामीले गर्दैछौँ भन्ने सोच्नुपर्छ
And God who sees our hearts, he will reward us.
अनि परमेश्वर जस्तै तपाईँ र मेरो हृदयलाई देख्नु भएको छ उहाँले हाम्रो इनाम दिनुहुनेछ
So Jesus says, be careful when we engage in acts of righteousness.
त्यसैले येशु प्रभुले भन्नुहुन्छ होसियार बस तिमीहरू मानिसहरूलाई देखाउनलाई धर्म कार्य जब जब हामीले धर्म कार्यहरू गर्छौँ हामीले होसियार हुनुपर्छ
So why do we need to be careful?
हामीले किन होसियार हुनुपर्ने
Be careful because it is so easy to seek after the praise of men.
या हामीले होसियारी हुनुपर्छ किनभनेदेखि मानिसहरूको प्रशंसा खोज्ने कुरा गर्नु एकदम सजिलो छ एकदम तुरुन्तै त्यस्तो सोचमा हामी फस्न सक्छौँ
So we are sinful people, full of pride and boastfulness.
किनभनेदेखि हामी पापी मानिसहरू हौँ हामीमा प्रशस्त घमण्ड छ हामीलाई आफैमा गौरव लाग्न सक्छ
It is very easy to fall into the temptation of showing off to people anything good that we do.
अनि एकदमै मानिस सजिलै प्रकारले हामीले जे जे गरेका छौँ हामीले कुनै असल कुरा गरेका छौँ भनेदेखि त्यो कुराहरू मानिसहरूले देखेर उनीहरूले हाम्रो प्रशंसा गरोस् भनेर त्यो परीक्षामा पर्ने कुरा एकदम सजिलो छ
Pride, to show off, to become boastful, even in regard to religious service for God.
त्यसैले यो यो घमण्ड यो विभिन्न किसिमको कुराहरू जो चाहिँ जसले चाहिँ हामीलाई परमेश्वरको यो धर्म कार्य गर्दाखेरि हामी परमेश्वरको प्रशंसाभन्दा अरूको प्रशंसा खोज्न एकदम सजिलै फस्न सक्छौँ।
Hence, Jesus says, be careful.
त्यसैले यसु प्रभुले भन्नुहुन्छ, होसियारी हो, होसियारी बस।
Be careful, we don't do these good things for the wrong reasons.
अनि होसियारी हुनुपर्छ कि हामीले यी असल कुराहरू जब हामी गर्दछौँ, हामी गलत कारणले, गलत उद्देश्यले गरि नपठाउँ।
So oftentimes for myself, I have to ask, why am I doing these things?
अनि कतिचोटि उहाँले भन्दै हुनुहुन्छ, म आफ्नै लागि पनि मैले आफैलाई सोध्नुपर्छ कि मैले यी जे जे गरिराखेको छु, मैले किन गरिराखेको छु?
Is it truly for God or is it to show off?
के यो मैले गरेको कुराहरू चाहिँ साँच्ची नै केवल परमेश्वरलाई प्रसन्न बनाउन उहाँको लागि गर्दैछु कि अरूबाट स्याबासी पाउन अरूलाई देखाउन गर्दैछु?
Even as I teach this class, I must be clear and ask Lord, am I doing it to show off or is it for the Lord?
अनि उहाँले भन्दै हुनुहुन्छ, यो क्लासमा सिकाउने कुरा पनि उहाँले आफैसँग आफैलाई प्रश्न गर्नुपर्छ, यो कुराहरू म आफ्नो निम्ति गरिरहेको छु कि मान्छेबाट प्रशंसा पाउन, कि चाहिँ यो चाहिँ प्रभुको निम्ति, केवल प्रभुलाई महिमा दिन गरिरहेको छु?
So each one of us should examine our hearts closely and God will help us and guide us by His Spirit.
हामी प्रत्येकले नै हाम्रो हृदय एकदम नजिकबाट जाँच्नु पर्दछ, परमेश्वरले उहाँको आत्माद्वारा हामीलाई सहायता गर्नुहुन्छ ताकि हामी सही प्रकारले यी कुराहरू गर्न सकौँ।
And He will show us wrong attitudes, and then we can humbly confess our pride and hypocrisy.
अनि परमेश्वरमा जब हामी प्रार्थना गर्छौँ, उहाँको सहायता माग्छौँ, उहाँले हाम्रो पाखण्डीपना छ, हामीमा केही समस्या छ भने देखाउनुहुन्छ ताकि हामी परमेश्वरको अगाडि क्षमा माग्न सक्छौँ ती पापहरूको लागि।
Then we can do these good things with the right attitude of heart to serve Him.
अनि त्यसपछि हामी यी असल कुराहरू हाम्रो हृदयको सही विचारबाट गर्न सक्छौँ जसले चाहिँ केवल परमेश्वरको सेवा गर्दछ।
So Jesus says, for example, that when we give to the needy, to keep it very quiet.
अनि येशु प्रभुले उदाहरणको लागि भन्नुहुन्छ, जब हामी खाँचोमा परेकाहरूलाई दिँदछौँ, हामी शान्त प्रकारले हामी एकदमै हल्ला नगरिकन दिने गर्नुपर्छ।
Keep it very quiet. Don't let your left hand know what your right hand is doing.
अनि त्यो कुरालाई एकदमै गुप्त राख्नुहोस्, तपाईँको दाहिने हातले गरेको कुरा देब्रे हातले पनि थाहा नपाओस्।
Similarly, as in verses 16 through 18, when God moves you to fast for a particular purpose for God's glory, don't go around showing people that you are fasting.
अनि त्यही किसिमले यहाँनिर मत्ती 6 को 16 17 र 18 पदमा पनि लेखेको छ, जब तिमीले फास्टिङ गर्दैछौ भने मान्छेले देखोस् भनेर त्यो फास्टिङ गर्ने कुरामा चाहिँ मान्छेहरूको देखाउने किसिमले हल्ला गरेर नगर्ने।
Don't go around with a sad face or dress sloppily in order to show people that you are fasting.
अनि त्यो फास्टिङ गर्ने बेलामा चाहिँ निराश अनुहार लगाएर, थोत्रो लुगा लगाएर, अनि झत्रे झाम्रे देखाएर मान्छेहरूलाई देखाउन है नगर।
Instead, do it quietly, and God who sees our fasting will honor that and reward us abundantly.
अनि यो कुराहरू गर्दाखेरि शान्त भएर गर, ताकि परमेश्वर जसले हामीले गरिरहेको कुरा देख्नुहुन्छ र हामीलाई इनाम दिनुहुन्छ।
So let's continue by reading verses 5 through 7 on prayer.
अनि अहिले चाहिँ हामी प्रार्थनाको बारेमा फेरि 5, 6 र 7 पद मत्ती 6 अध्यायलाई पढ्नेछौँ। जब तिमी प्रार्थना गर्दछौ तब ढोङ्गीहरू जस्ता नहो, किनकि तिमीहरू सभा घरहरूमा र सडकहरूमा हरूका कुनामा मानिसहरूले देखुन् भनी खडा भएर प्रार्थना गर्न मन गर्दछन्। साँच्चै म तिमीहरूलाई भन्दछु, तिनीहरूले आफ्नो इनाम पाइसकेका छन्। तर तिमी जब प्रार्थना गर्दछौ, आफ्नो भित्री कोठामा पस र ढोका थुनेर गुप्तमा हुनुहुने तिम्रा पितालाई प्रार्थना गर, र गुप्तमा देख्नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ। र प्रार्थना गर्दा अन्य जातिहरू जस्ता व्यर्थै नबरबरा, किनभने धेरै शब्दमा बोल्दा तिनीहरूको सुनाइ हुन्छ भन्ने तिनीहरू विचार गर्छन्।
So regarding prayer, the important thing to remember is that prayer is not an outward show.
अनि प्रार्थनाको बारेमा एकदमै महत्त्वपूर्ण कुरा हामीले सम्झाउनु पर्ने चाहिँ त्यो के हो भनेदेखि प्रार्थना भनेको चाहिँ बाहिर देखाउने कुरा हुँदै होइन।
Instead, it is a personal, intimate communication with God.
तर प्रार्थना चाहिँ व्यक्तिगत घनिष्ठ वार्ता जो परमेश्वरसँग कुराकानी गर्ने कुरा हो।
So in those days, some of the religious teachers made a big show of their prayers in public to impress people that they were very religious.
अनि ती दिनहरूमा चाहिँ ती धर्मी गुरुहरूले चाहिँ धर्मगुरुहरूले के गर्ने रहेछन् शिक्षकहरूले चाहिँ उनीहरूले गरेका धर्म कार्यहरू चाहिँ मानिसहरूले देख्ने ठाउँहरूमा गएर सबै मान्छेहरूलाई देखाउनलाई ती कुराहरू गर्ने गर्दा रहेछन्।
So to emphasize how personal prayer can be and should be, Jesus taught the disciples to go into a quiet room to pray.
अनि त्यसैले यहाँनिर येशु प्रभुले हाम्रो कुनै पनि व्यक्तिको व्यक्तिगत प्रार्थना कति महत्त्वपूर्ण हुन्छ भन्ने कुराको बारेमा यहाँ भन्दै हुनुहुन्छ। उसले चाहिँ सिकाउँदै हुनुहुन्छ कि गुप्तमा कोठामा गएर अनि त्यहाँ शान्त प्रकारले प्रार्थना गर्ने।
There in that quiet place we can communicate with God alone, without distraction, one on one with our Heavenly Father.
अनि वास्तवमा जब त्यो गुप्त कोठामा एक्लै हामी त्यो कोठामा जाँदछौँ अनि त्यहाँ हाम्रो स्वर्गीय पितासँग एक एक आम्ने सामने हामीले समय बिताउन सक्दछौँ, उहाँसँग कुरा गर्न सक्दछौँ।
And He will hear our secret prayers and reward us.
अनि उहाँले चाहिँ हाम्रो त्यो गोप्यमा गरिएको प्रार्थनालाई सुन्नुहुन्छ र हामीलाई त्यसको उत्तर दिनुहुन्छ, त्यसको इनाम दिनुहुन्छ।
Now, please note that besides private prayer, Jesus also encouraged his disciples to come together and pray in unity as one group.
अनि जसरी व्यक्तिगत रूपमा हरेक व्यक्तिले आफू आफै गर्ने प्रार्थना जो गोप्यमा गरिन्छ त्योभन्दा फरक सबै मान्छेहरू जम्मा भएर अनि सबै समूहको रूपमा प्रार्थना गर्ने कुराहरू पनि हामी यहाँ देख्दछौँ।
So we see this, for example, in Matthew chapter 18, verse 20.
अनि यो कुरा चाहिँ उदाहरणको लागि हामी मत्ती 18 20 पदमा देख्दछौँ।
So group prayer is more of a public form of prayer and can be led by one or more people.
अनि वास्तवमा यो सामूहिक रूपमा गर्ने प्रार्थना चाहिँ एउटा सबैको अगाडि गर्ने प्रार्थना हो अनि जुन चाहिँ एकजना या दुईजना व्यक्तिले त्यसलाई अगुवाई गरेर गरिन्छ।
So regardless whether it is a public prayer or a private prayer, the most important thing is the attitude of our hearts.
अनि वास्तवमा यहाँनिर समूहमा गर्ने अरूको अगाडि गरिने प्रार्थना होस् अथवा व्यक्तिगत रूपमा एक्लै गरिने प्रार्थना होस् यो दुइटै कुरामा एउटा महत्त्वपूर्ण कुरा के छ भनेदेखि हाम्रो हृदयको अवधारणा हाम्रो हृदय कहाँ छ के छ त्यो सबभन्दा महत्त्वपूर्ण कुरा हुन्छ।
So whether we are praying by ourselves or leading a group prayer or leading the church in prayer, our hearts must be sincere before God.
अनि हामीले चाहिँ व्यक्तिगत रूपमा प्रार्थना गरौँ अथवा एउटा समूहमा प्रार्थना गरौँ अथवा एउटा मण्डलीमा प्रार्थना गरौँ त्यहाँनिर हाम्रो हृदयको अवधारणा चाहिँ केवल परमेश्वरप्रति समर्पित भएको हुनुपर्छ।
Now, we do not have to use fancy or beautiful prayer language.
अनि कहिले कतिचोटि चाहिँ यो प्रार्थना गर्दाखेरि ठुल्ठुला शब्दहरू अनि त्यो साहित्यिक कुराहरू त्यस्तो कुराहरू प्रयोग गरिरहनु जरुरी छैन।
We didn't do not need to pray with deep theological words or phrases.
अनि हामीले यो धर्मशास्त्रका गहिरो गहिरो शब्दहरू ल्याएर त्यसरी ती वाक्यहरू प्रयोग गरेरै प्रार्थना गर्नुपर्छ भन्ने पनि छैन।
We just speak to our Father with simple words from a sincere heart.
तर हामीले प्रार्थना गर्दाखेरि हाम्रो स्वर्गीय पितासँग साधारण शब्दमा तर एकदमै इमान्दार हृदयले उहाँसँग हामी प्रार्थनामा आफ्नो कुराहरू व्यक्त गर्छौँ।
And he hears every word and he understands.
अनि उहाँले चाहिँ हाम्रो प्रत्येक शब्द सुन्नुहुन्छ र उहाँले बुझ्नुहुन्छ।
And he will reward us according to his goodwill for us.
अनि त्यसपछि उहाँले उहाँको हामी प्रतिको जुन असल योजना असल चाहना छ त्यस अनुसार हामीलाई इनाम दिनुहुन्छ।
Now, prayer is perhaps the most important aspect of a disciple's life.
अनि वास्तवमा प्रार्थना चाहिँ चेलापनको जीवनमा सबभन्दा महत्त्वपूर्ण कुरा हो।
And so, to further teach the disciples on how to pray, Jesus taught them a pattern or a model for prayer which they could follow.
अनि वास्तवमा यो प्रार्थना चाहिँ हामीले कसरी गर्नुपर्छ भन्ने कुराको लागि चाहिँ चेलाहरूलाई येशू प्रभुले एउटा प्रार्थनाको तालिका एउटा तरिका देखाउनु भएको छ ताकि उनीहरूले त्यस अनुसार एउटा उदाहरण दिनुभएको छ त्यस अनुसार उनीहरूले प्रार्थना गर्न सकुन्।
So we will often hear this model prayer referred to as the Lord's Prayer.
अनि हामीले धेरैचोटि यो येशू प्रभुले दिनुभएको यो उदाहरण को प्रार्थना त्यसलाई हामीले प्रभुको प्रार्थना भनेर भन्ने गर्छौँ।
In actual fact, it is not a prayer that Jesus prayed.
अनि वास्तवमा भन्नु पर्दाखेरि चाहिँ येशू प्रभुले प्रार्थना गर्ने प्रार्थना यो होइन।
But it is the prayer that Jesus taught his disciples to pray.
तर त्यो यो चाहिँ त्यस्तो खालको प्रार्थना जो येशू प्रभुले उहाँको चेलाहरूलाई कसरी प्रार्थना गर्नुपर्छ भनेर सिकाउनु भएको प्रार्थना हो।
And this is how that prayer goes. We'll read in Matthew chapter 6, verses 9 through 13.
अनि येशू प्रभुले चेलाहरूलाई कसरी प्रार्थना गर्नुपर्छ भनेर सिकाउनु भएको प्रार्थना कसरी कस्तो छ भन्ने कुरा चाहिँ हामीले मत्ती 6:9-13 हेर्नेछौँ। अनि यहाँ यसरी लेखिएको छ, तर तिमीहरू चाहिँ यस किसिमले प्रार्थना गर, हे हाम्रा पिता जो स्वर्गमा हुनुहुन्छ, तपाईँको नाउँ पवित्र होस्, तपाईँको राज्य आओस्, तपाईँको इच्छा स्वर्गमा जस्तो छ त्यस्तै यस पृथ्वीमा पुरा होस्, हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्, हाम्रो अपराध क्षमा गर्नुहोस् जसरी हामीले आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौँ, हामीलाई परीक्षामा पर्न नदिनुहोस् तर दुष्टबाट छुटकारा दिनुहोस्, किनभने राज्य पराक्रम महिमा सदा सर्वदा तपाईँकै हुन्। आमेन।
So this is a wonderful model for prayer, and many books have been written.
अनि जुन चाहिँ येशू प्रभुले सिकाउनु भएको यो प्रार्थना एकदमै राम्रो एउटा उदाहरण यहाँ जुन कुरा चाहिँ हाम्रो लागि लेखिएको छ।
Many books have been written on this prayer of just 5 verses.
अनि वास्तवमा यो 5 पद मात्रै यो प्रार्थनाको एउटा उदाहरण जो दिएको छ, यो 5 पदको बारेमा धेरै किताबहरू लेखिएका छन् यो प्रार्थनाको बारेमा।
Now, I would just like to briefly mention some highlights concerning this prayer.
अनि यो प्रार्थनाको बारेमा केही हाइलाइट्सहरू, केही महत्त्वपूर्ण कुराहरू तपाईँको अगाडि म उल्लेख गर्न चाहन्छु।
Now, first, note that in this prayer, Jesus taught the disciples to address God as our Father.
अनि यो प्रार्थनामा एउटा अर्को महत्त्वपूर्ण कुरा हामीले देख्नुपर्छ, त्यो के हो भने येशू प्रभुले चेलाहरूलाई यो कुरा सिकाउनु भयो कि परमेश्वरलाई हामीले हाम्रो स्वर्गीय पिता भनेर सम्बोधन गर्नुपर्छ।
This is important because it tells us that God is a personal God.
अनि यो कुरो एकदम महत्त्वपूर्ण छ किनभनेदेखि जब हामीले उहाँलाई पिता भन्छौँ, यो चाहिँ हाम्रो व्यक्तिसँग सम्बन्धित व्यक्तिगत परमेश्वर हुनुहुन्छ।
God is not a God who is far away and he doesn't care.
अनि परमेश्वर चाहिँ हाम्रो परमेश्वर त्यस्तो परमेश्वर हुनुहुन्न जो एकदमै टाढा तर हामीलाई केही वास्ता नगर्ने त्यस्तो हुनुहुन्न।
But he is a God who is always near, who is like a good father to us.
अनि तर उहाँ चाहिँ त्यो परमेश्वर हुनुहुन्छ जो सधैँ हाम्रो नजिक हुनुहुन्छ र हाम्रो असल पिता हुनुहुन्छ हाम्रो लागि।
He cares for us and he loves us like a good father cares for his children.
अनि उहाँले हाम्रो वास्ता गर्नुहुन्छ नि हामीलाई जसरी एउटा असल पिताले बाबुले आफ्नो छोराछोरीको लागि वास्ता गर्छन्, प्रेम गर्छन्, अनि हाम्रो स्वर्गीय पिताले हामीलाई त्यस्तै वास्ता र प्रेम गर्नुहुन्छ, हाम्रो नजिक उहाँ हुनुहुन्छ।
A good father always cares and loves his beloved children.
अनि असल पिताले चाहिँ जहिले पनि उनका प्रिय छोराछोरीहरूलाई प्रेम गर्छन् र उनीहरूको स्याहार सुसार हेरचाह गर्छन्।
Later in chapter 6 and chapter 7, we'll see that Jesus emphasizes that God is generous, trustworthy, and he longs to give good gifts to his children.
अनि पछि छ अध्याय र सात अध्यायमा येशु प्रभुले सिकाउनुहुन्छ कि परमेश्वर चाहिँ जेनरस भनेको चाहिँ एकदम उदारवादी हुनुहुन्छ, उहाँ विश्वास गर्न योग्यको हुनुहुन्छ, अनि आफ्नो उहाँले चाहिँ आफ्नो आफ्नो कुराहरू आशिषहरू दिन सधैँ तत्पर हुनुहुन्छ आफ्नो छोराछोरीको लागि, नानीहरूको लागि भनेर येशु प्रभुले सिकाउनुहुन्छ।
So it's important to know that this is the good father whom we are praying to.
अनि हामीलाई यो कुरो जान्न जरुरी छ कि हामीले प्रार्थना गर्ने पिता चाहिँ असल पिता हुनुहुन्छ।
Now, second, note that we are to address God as our father. The emphasis is our.
अनि यहाँनिर अझै अर्को कुरा पनि हामीले यहाँ देख्न सक्छौँ, हामीले बुझ्नुपर्छ, त्यो के हो भने उहाँलाई हामीले चाहिँ हे हाम्रा पिता भनेर सम्बोधन गर्नुपर्छ। यहाँनिर जोड दिएको कुरा चाहिँ उहाँ हाम्रो पिता हुनुहुन्छ,
So not just father, but our father.
अनि पिता मात्र होइन तर हाम्रो पिता।
Now this has many implications.
अनि वास्तवमा यो जुन कुरा जोड दिएको छ यहाँ यसको धेरै अर्थ लाग्दछ।
I just like to mention two.
अनि यहाँनिर हामी दुईटा चाहिँ हेर्दछौँ।
First, by calling God our Father, it reminds us that all believers belong to the same family.
अनि पहिलो कुरा हामी देख्दछौँ, जब परमेश्वरलाई हाम्रो पिता भनेर भन्दछौँ त्यसले हामीलाई यो सम्झना दिलाउँदछ कि हामी सबै उहाँको परिवारकाहरू हौँ।
This is why we address each other as brothers and sisters, because God is our Father.
त्यही कारणले नै हामी विश्वासीहरूको बिचमा एकअर्कालाई दाजुभाइ अनि दिदीबहिनी भनेर सम्बोधन गर्छौँ, किनभनेदेखि हामी सबैको पिता चाहिँ परमेश्वर हुनुहुन्छ।
And this is why you halfway around the world from me are my brothers and sisters.
त्यही कारणले नै तपाईँ संसारको अर्को कुनामा हुनुहुन्छ र पनि परमेश्वरमा तपाईँ मेरो दाजुभाइ दिदीबहिनी हुनुहुन्छ।
This means that we must be united as a family to help one another.
त्यसको मतलब के हो त? तपाईँ र म एकअर्कालाई मद्दत गर्नलाई हामी एक हुनुपर्छ।
It also reminds us, for example, that we must also learn to love and to be concerned for believers in other countries.
अनि यो कुराले अर्को कुरा पनि हामीलाई सम्झना दिलाउँछ, त्यो के हो भने हामीले एकअर्कालाई प्रेम गर्न सिक्नु पर्दछ र अरू देशमा भएका विश्वासीहरूको लागि पनि हामीले वास्ता गर्नुपर्छ।
I say with great sadness, there are thousands of our brothers and sisters who suffer greatly because they are Christians in countries that do not accept Christianity.
अनि यो कुरा चाहिँ देख्दाखेरि हामीलाई दुःख लाग्दछ, किनभने कति हजारौँ विश्वासी मानिसहरू छन् अरू देशहरूमा, उनीहरू क्रिस्चियन भएको कारणले ती देशहरूमा एकदमै ठुलो दुःख कष्ट सतावट भोगिराखेका छन्, किनभने ती देशहरूमा क्रिस्चियनहरूलाई मन पराउँदैनन्।
And they are persecuted because of their faith in Christ.
अनि उनीहरू येशु ख्रिस्टमा विश्वास गरेका कारणले उनीहरूको विश्वासको निम्ति उनीहरू सताइएका छन्।
And we must learn to pray for them because they are our brothers and sisters.
अनि त्यस कारणले हामी उनीहरूको निम्ति प्रार्थना गर्न सिक्नुपर्छ, प्रार्थना गर्नुपर्छ, किनभने उनीहरू हाम्रो दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ।
Now, having God as our father also means that when we meet together as a church for worship, we should value and love each other as a family.
अनि अर्को कुरा, परमेश्वरलाई हाम्रो पिता भनेर जब सम्बोधन गर्दछु त्यसको अर्को अर्थ के हुन सक्दछ भने हामी जब मण्डलीमा आराधना स्तुतिको लागि जम्मा हुन्छौँ हामीले अरूहरूलाई पनि एउटा परिवारको रूपमा आदर गर्नुपर्छ, उनीहरूलाई पनि मान्यता दिनुपर्छ।
We should help those who are in need.
त्यसकारण कोही मण्डलीमा हाम्रो परिवार स्वर्गीय पिताको परिवारमा केही समस्या छ, आवश्यकता छ, हामीले सहायता गर्न कोसिस गर्नुपर्छ।
Now, the second point to note regarding our in this model prayer is Jesus' call to us.
अनि दोस्रो कुरा हामीले सम्झनु पर्छ, यहाँनिर दोस्रो अर्थ चाहिँ के लाग्दछ भने यहाँ हाम्रो पिता भनेर जब यहाँ यो प्रार्थनामा हामी हेर्दछौँ त्यो चाहिँ येशूले हामीलाई बोलाउनु भएको कुरालाई हामीले विचार गर्नुपर्छ।
His special call to us to come together to pray together often as a group.
अनि यहाँनिर हाम्रो पिता भन्ने कुराले चाहिँ यो चाहिँ विशेष प्रार्थनाहरूको लागि हामी सबै एउटा समूहमा सँगसँगै जम्मा भएर सँगसँगै हामी प्रार्थना गर्नलाई परमेश्वर चाहनुहुन्छ भन्ने कुरा पनि हामी बुझ्दछौँ।
So after this introductory address, Jesus' model prayer moves on to bring up three phrases or requests which are concerned with God's honor.
अनि यहाँनिर त्यो यो सुरुमा यो येशुप्रभुले दिनुभएको प्रार्थनाको जुन उदाहरण छ त्यसमा पहिलो कुरा हामीले जुन हेऱ्यौँ त्यो हेरिसकेपछि यसको परिचयको रूपमा अझ तिनवटा अर्को वाक्यहरू दिनुहुन्छ जसले गर्दा चाहिँ त्यो तिनवटा कुराहरू चाहिँ परमेश्वरलाई दिनुपर्ने आदर हामीले दिनुपर्ने भन्ने कुरासँग सम्बन्धित छ।
Then it is followed by another three requests, which is concerned with our needs.
अनि त्यसपछि परमेश्वरलाई दिनुपर्ने तिनवटा आदरको कुराहरू पछि अर्को तिनवटा कुराहरू छ जो चाहिँ हाम्रो आफ्नो खाँचोको लागि परमेश्वरसँग प्रार्थनामा माग्ने कुराहरू।
So let's look at the first three requests or the first three phrases.
अनि पहिलो तिनवटा बाँकीहरू जुन चाहिँ छ पहिलो तिनवटा प्रार्थनामा गरिने कुराहरू हामी त्यो हेर्नेछौँ पहिला।
So the first request is in verse 9, hallowed be your name.
अनि पहिलो चाहिँ त्यो छ नौ पदमा तपाईँको हे पिता तपाईँको नाउँ पवित्र गरियोस्।
Now this is a recognition that God's name, which represents God himself, is holy and should be honored by everyone everywhere.
अनि यो कुराले त्यो सम्झना दिलाउँछ जुन परमेश्वर जसलाई हामीले पिता भनेर प्रार्थना गर्दछौँ उहाँ चाहिँ पवित्र हुनुहुन्छ र यो कुरा सबै मानिसले सबै ठाउँमा उनीहरूले मानिलिनुपर्छ कि परमेश्वर पवित्र हुनुहुन्छ।
When we say that God is holy, it means that we are declaring that God is pure.
जब हामीले परमेश्वर पवित्र भनेर भन्दैछौँ भनेदेखि चाहिँ हामीले त्यो कुराको घोषणा गर्दछौँ कि परमेश्वर चाहिँ एउटा शुद्ध हुनुहुन्छ।
And that he is sinless and that he is perfectly righteous and just.
अनि त्यसको मतलब चाहिँ उहाँ पाप रहित अनि एकदमै पर्फेक्टली धर्मी हुनुहुन्छ अनि न्यायी हुनुहुन्छ।
God is unlike us who are unworthy sinners.
अनि परमेश्वर हामी जस्तो हुनुहुन्न, हामीहरू चाहिँ पापी छौँ, अयोग्य छौँ।
So this first phrase is therefore an acknowledgement of the greatness and the holiness of God.
त्यसैले यो पहिलो वाक्य चाहिँ परमेश्वरको पवित्रता उहाँको महानतालाई मानिलिने त्यसलाई घोषणा गर्ने कुरा छ।
Now this helps to put us in the right posture before God.
अनि जब हामीले यो कुराहरू गर्छौँ हामीलाई परमेश्वरको अगाडि ठिक प्रकारले आफैलाई निहुराउने आफैलाई परमेश्वरको अगाडि समर्पण गर्ने कुरा गर्नलाई मद्दत गर्दछ।
This helps us to recognize who we are. We are lowly sinners in the presence of a great and righteous God.
अनि वास्तवमा जब हामी त्यसरी परमेश्वरको पवित्रतालाई मानेर आउँदछौँ हामीलाई हामी आफै चाहिँ को हौ त भनेर बुझ्न र मानिलिन र परमेश्वर जो पवित्र सर्वशक्तिमान हुन्छ उहाँको अगाडि आफैलाई समर्पण गर्नलाई हामीलाई मद्दत गर्दछ।
excuse me. So God, I'm sorry. Let me get my thoughts. Okay, so we need not, we however do not need to tremble in fear because this holy God is also our Father.
अनि वास्तवमा यति सर्वशक्तिमान पवित्र र उच्च परमेश्वर हुनुभएको भए तापनि उहाँको अगाडि हामीले एकदमै थरथर कामिराख्नु पर्दैन, किनभने उहाँ हाम्रो आफ्नो पिता पनि हुनुहुन्छ।
So we'll examine the next prayer request, which is found in verse 10.
हामी अर्को प्रार्थना को अनुरोध हामी हेर्नेछौँ, त्यो चाहिँ 10 पदमा, मत्ती 6:10मा हामी पाउँदछौँ।
And the next phrase says, "Your kingdom come."
अनि दोस्रो वाक्य चाहिँ त्यो यसुले दिनुभएको प्रार्थनामा छ, तपाईँको राज्य आओस्।
So this is a request that God's kingdom will be established here on earth.
अनि यो चाहिँ त्यो प्रार्थनाको अनुरोध हो कि यो पृथ्वीमा यहाँ परमेश्वरको राज्यको स्थापना होस्।
So it demonstrates a desire to see God rule in the hearts of people everywhere.
अनि यो चाहिँ त्यो हो कि यसले चाहिँ परमेश्वरले मानिसहरूको हृदयमा जताततै सबै ठाउँहरूमा राज्य गर्न सक्नु भएको होस्, त्यो कुरालाई हाम्रो हृदयमा त्यो कुराको सोच राख्ने कुरा भयो।
So the desire of our hearts should be that God is obeyed and honored in our lives, and not only in our lives, but also everywhere in the world.
अनि वास्तवमा यहाँनिर हाम्रो हृदयको चाहना चाहिँ के हो भनेदेखि परमेश्वरलाई पालन, उहाँलाई आदर दिने र उहाँको आज्ञा पालन गर्ने जो हाम्रो जीवनमा हाम्रो हृदयमा हुँदछ, त्यस्तै किसिमले संसारको सबै ठाउँहरूमा पनि हरेक मानिसहरूले पनि त्यस्तै किसिमले परमेश्वरको आदर र परमेश्वरको आज्ञा पालन गर्न सकुन्, त्यो चाहना राख्ने कुरा।
So God is a good God who loves us, and he has given us everything he has, even his only son.
अनि परमेश्वर चाहिँ असल परमेश्वर हुनुहुन्छ, हामीलाई प्रेम गर्नुहुन्छ, उहाँले हामीलाई चाहिने सबै कुरा दिनुभएको छ, यहाँसम्म कि उहाँको आफ्नै प्रिय पुत्र हाम्रो लागि सुम्पिदिनु भएको छ।
So to honor him with our lives is the greatest privilege that we can have as his creation.
अनि वास्तवमा उहाँले सृष्टि गर्नुभएको सृष्टिको हिसाबले परमेश्वरलाई यसरी आदर दिनु चाहिँ हाम्रो सबभन्दा ठुलो के भन्छ अवभाग्य हो।
So the third request is for God's will to be done here on earth.
अनि यहाँनिर तेस्रो प्रार्थना छ, त्यो चाहिँ तपाईँको इच्छा अथवा परमेश्वरको इच्छा यो संसारमा, यो पृथ्वीमा पूर्ण भएको होस्, पुरा भएको होस्।
So this is a desire to see God's purposes and his plans established on earth.
अनि यो भन्नु खोज्नुको मतलब चाहिँ के छ भने, त्यस्तो खालको चाहना राख्नु कि यो पृथ्वीमा परमेश्वरको उद्देश्य र परमेश्वरको योजना पूरा होस्।
Now in this request there is also the implication that we as his children are willing and prepared to do his will in our lives.
अनि यहाँनिर यो अर्को कुरा पनि यसले जनाउँदछ, त्यो के हो भने परमेश्वरको छोराछोरीको हिसाबले हामी पनि हाम्रो जीवनमा उहाँको उद्देश्य र उहाँको इच्छालाई पुरा गर्ने कुरामा समर्पित भएका हुन्छौँ।
We are willing to live in obedience to him here as we live on the earth.
अनि यो पृथ्वीमा जसै हामी बसिराखेका छौँ, जिइराखेका छौँ भनेदेखि उहाँको इच्छा पुरा गरेर जिउनलाई हामी तयार हुनुपर्छ, त्यो चाहना राख्नुपर्छ।
Now we move on to the next three requests, which are petitions for God's provision for us.
अनि अर्को अब चाहिँ हामी अर्को तिनवटा कुराहरू जो जुन चाहिँ अन्तर्विन्ती जो प्रार्थनाका कुराहरू छन् त्यसमा हामी जान्छौँ, जो चाहिँ परमेश्वरले हामीलाई यो संसारमा दिन चाहनुहुन्छ।
Verse 11, give us this day our daily bread.
अनि 11 पदमा यहाँनिर लेखेको छ, आज हाम्रो दैनिक भोजन दिनुहोस्।
Now, bread represents our basic needs. It does not represent luxury.
अनि वास्तवमा यहाँ हाम्रो रोटी दिनुहोस् भनेर जुन भन्यो, दैनिक भोजन दिनुहोस् भनेर भनिएको छ, यसको मतलब चाहिँ भोगविलासका कुराहरू भन्ने अर्थ होइन, तर हाम्रो दैनिक आवश्यकताहरू के छन् ती कुराहरू भन्ने अर्थ लाग्दछ।
So this is not a request for everything we want or desire, but it is a request for our essential needs for each day.
अनि यो प्रार्थना चाहिँ हामीलाई भोगविलासको लागि चाहिने धेरै अरू सबै कुराहरूको लागि चाहना गरेर प्रार्थना गर्ने कुरा भन्दा पनि यो संसारमा हामीले जिउँदाखेरि हामीलाई चाहिने आवश्यक दैनिक कुराहरू जे हुन्छन् त्यसको लागि गर्ने प्रार्थना हो।
So Jesus is teaching us to seek God for our needs.
अनि यहाँनिर यसु प्रभुले हाम्रो आफ्नो आवश्यकताको लागि परमेश्वरसँग माग्नुपर्ने, परमेश्वरको अगाडि जानुपर्ने भन्ने कुरा प्रभु यसुले सिकाइराख्नु भएको छ।
So if you have a need, go ahead and ask God. It's okay. Go ahead, pray for your need.
अनि यदि तपाईँको जीवनमा केही आवश्यकता छ भने परमेश्वरको अगाडि जानुहोस्, प्रार्थना गर्नुहोस्, तपाईँको आवश्यकता परमेश्वरको अगाडि राख्नुहोस्।
And we should learn to seek God for our need on a daily basis.
अनि वास्तवमा हाम्रो खाँचोको लागि परमेश्वरको अगाडि गएर परमेश्वरसँग माग्नलाई दैनिक रूपमा हामीले सिक्नुपर्छ।
And God will supply that daily need as we ask and seek Him.
अनि जब हामीले उहाँको अगाडि खोज्दछौँ, उहाँलाई अन्तर्विन्ती गरेर माग्दछौँ, उहाँले हाम्रो दैनिक आवश्यकता जे छ त्यो पुरा गर्नुहुन्छ।
So the next request is a prayer for forgiveness, verse 12.
दोस्रो अन्तर्विन्ती चाहिँ यहाँनिर पाप क्षमाको लागि प्रार्थना।
Forgive us our debts as we have forgiven our debtors.
अनि यहाँनिर हामी हाम्रा अपराध क्षमा गर्नुहोस् जसरी हामीले हाम्रा अपराधीहरूलाई क्षमा गरेका छौँ।
Now we often fall, we often fail and fall into sin.
अनि वास्तवमा हामी धेरैचोटि असफल हुन्छौँ, कहिलेकाहीँ हामी फस्दछौँ, पाप पाप गरी पठाउँदछौँ।
But there is always forgiveness with God.
तर परमेश्वरले सधैँ हामीलाई क्षमा दिनुहुन्छ।
All we have to do is to ask God for forgiveness and He gives it freely.
अनि हामीले गर्नुपर्ने कुरा चाहिँ साँचो रूपमा परमेश्वरको अगाडि गएर क्षमा माग्ने, उहाँले चाहिँ त्यो सित्तैमा दिनुहुन्छ।
As 1 John chapter 1 verse 9 tells us, God will not only forgive us, but He will also cleanse us from any sin that we have committed.
अनि वास्तवमा पहिलो योहन्ना 1:9 भनिएको छ, परमेश्वरले हाम्रो पाप क्षमा दिने मात्रै होइन, हामीलाई सबै अधर्मबाट, सबै पापबाट उहाँले हामीलाई शुद्ध गर्नुहुन्छ।
But even, well, but notice that in this verse that we've just read, even as we ask God for forgiveness, we must also be prepared to forgive other people who may have offended us.
अनि यहाँनिर हामीले जस्तो परमेश्वरबाट क्षमा पाउने कुराको बारेमा प्रार्थना गर्नुपर्ने कुराको बारेमा हामीले हेरिरहेको छौँ, तर यहाँनिर एउटा अर्को कुरा पनि हामी के देख्दछौँ भनेदेखि, पहिला हामीले हाम्रो विरुद्धमा पाप गर्नेहरूलाई क्षमा दिनुपर्ने हुन्छ।
As Christians, we must not harbor unforgiveness against anyone.
अनि क्रिस्चियन भएको हिसाबले कसैको विरुद्धमा पाप क्षमा गर्न नसकेर त्यो कुरालाई तितो रूपमा हामीले बोकिराख्नु हुँदैन।
Now, if we have deep anger or hatred against someone who has hurt us, we can come to Jesus and ask for His help to help us forgive that person.
हुनसक्छ हामी कसैले हामीलाई चित्त दुखायो, हामीलाई धेरै दुःख दियो, अनि उसको विरुद्धमा हामीमा क्रोध, हामीमा तितोपना त्यस्तो हुन सक्दछ, त्यसलाई बोकिराख्नुको सट्टा परमेश्वरको अगाडि गएर सहायता माग्ने, जसले गर्दा हामी त्यो मानिसहरू जसले हामीलाई चोट पुर्याएको छ हामी क्षमा दिन सकौँ।
Now we know that it's not easy to forgive, especially someone whom we consider our enemy.
अनि
But we
वास्तवमा हामीलाई थाहा छ जसलाई हामीले आफ्नो शत्रुको रूपमा मानिराखेका छौँ, हाम्रो विरुद्धमा छन्, उनीहरूलाई क्षमा दिन हामीलाई सजिलो हुँदैन।
But with God's help, with God's Spirit to help us, we can find the strength to forgive.
तर परमेश्वरको जब सहायता हुन्छ अथवा परमेश्वरको आत्मा जसले हामीलाई सहायता गर्नुहुन्छ, त्यो परमेश्वरको सहायताबाट हामीले क्षमा दिन नसकिने हाम्रो शत्रु हाम्रो विरुद्धमा भएकाहरूलाई पनि हामी क्षमा दिन सक्दछौँ।
So may God help us to forgive those who have offended us.
अनि परमेश्वरले जसले हामीलाई दुःख दिएका छन्, हाम्रो विरुद्धमा पाप गरेका छन्, उनीहरूलाई हामीले क्षमा दिनलाई परमेश्वरले हामीलाई सहायता गर्नुभएको होस्।
When we harbor unforgiveness in our hearts, we are hurting ourselves.
अनि यदि हामीले मान्छेलाई क्षमा नदिकन तितोपनालाई हाम्रो हृदयमा राखिराख्यौँ भने त्यसले चाहिँ हामी आफैलाई नोक्सान पुर्याउँछ।
Unforgiveness causes grief and internal pain.
वास्तवमा क्षमा नदिएको कुराले चाहिँ हामी भित्र भित्री रूपमा एउटा नमिठो कुरा र एउटा वेदनाको रूपमा त्यसले असर गर्दछ।
And it hurts us deep.
अनि यसले चाहिँ हाम्रो गहिराईमा नोक्सान पुर्याउँछ।
So God wants us to forgive and to be free from this bondage of pain.
त्यसैले यो मान्छेहरूप्रति तितोपना, मान्छेले दिएको दुःख दिएको कुराहरूको एउटा चित्त दुखाइ, यसको गहिरो जो वेदना हामीमा हुन्छ, हामीलाई नोक्सान पुर्याइराखेको हुन्छ, परमेश्वर चाहनुहुन्छ कि हामी त्यसबाट स्वतन्त्र हौँ, त्यो कुरा हामीले दिन सकौँ।
So for the final request in verse 13 is a prayer for help when we are tempted.
अनि अन्तिम प्रार्थना चाहिँ 13 पदमा 6 अध्यायको मत्ती 6 अध्यायको 13मा छ, त्यो चाहिँ हामी परीक्षामा पर्दाखेरि परीक्षाबाट छुटकारा दिनको लागि प्रार्थना।
Now our flesh is weak and there are many ways the evil one can tempt us and cause us to fall into sin.
किनभने हाम्रो भौतिक शरीर चाहिँ कमजोर छ, अनि शैतानले चाहिँ धेरैचोटि हामीलाई भौतिक शरीरबाट कतिचोटि परीक्षामा पारेर हामीलाई दुःख दिन कोसिस गर्दछ।
So this request is a recognition of our inherent weakness.
अनि यो प्रार्थनाको मतलब चाहिँ के हो भनेदेखि हामी वास्तवमा यो कमजोरी नै लिएर जन्मिएका छौँ, अनि त्यसलाई हामीले मानिलिएर त्यसलाई बुझ्नु यो कुरा हो।
And so this is a plea for God's help to protect us from falling into the devil's trap.
अनि त्यस कारणले यो चाहिँ यो खालको अन्तर्विन्ती परमेश्वरको अगाडि हो कि हामीलाई हाम्रो कमजोरीको फाइदा लिएर दुष्टले अथवा शैतानले हामीलाई आफ्नो पासोमा नपारोस्।
Alone against the devil, we will often fail.
अनि हामी आफै शैतानसँग लड्न खोज्यौँ भने हामी जहिले पनि सफल हुन सक्दैनौँ, हामी हार्छौँ।
It is only with God's help through His Spirit that we can have victory.
तर हामीले परमेश्वरको मद्दतद्वारा, परमेश्वरको आत्माको शक्तिद्वारा हामी विजयी हुन सक्छौँ।
So whenever I can remember, I will ask for God's help of protection and strength for the day.
अनि वास्तवमा जहिले जहिले उहाँले भन्नुहुन्छ, जहिले जहिले म सम्झन्छु त्यो दिनभरिको लागि परमेश्वरसँग ती सबै कुराहरूबाट सुरक्षा दिनलाई, उहाँको आत्माले सुरक्षा दिनुहोस् भनेर म प्रार्थना गर्छु।
He will give it to us, but we must ask him often.
उहाँले चाहिँ हामीलाई सुरक्षा राख्नुहुन्छ, तर हामीले सधैँ उहाँसँग अन्तर्विन्ती, उहाँसँग प्रार्थना गर्नुपर्छ।
Just like the way we ask for our daily bread.
जसरी हामीले हाम्रो दैनिक भोजनको निम्ति परमेश्वरको अगाडि प्रार्थना गर्छौँ।
Every day we pray to our Father for strength and help and protection.
अनि हरेक दिन हामीले हाम्रो स्वर्गीय पितासँग प्रार्थना गर्छौँ हाम्रो बलको लागि, अनि हामीलाई सुरक्षाको लागि, ती कुराहरूमाथि विजय हुनको लागि।
So what a wonderful model prayer that our Lord Jesus has given to us.
अनि वास्तवमा यहाँनिर हाम्रो प्रभु येशूले कति असल प्रार्थनाको एउटा उदाहरण हामीलाई दिनुभएको छ।
So may we use this model prayer that our Lord has taught us to pray often, perhaps daily, for ourselves.
अनि यो यसो हाम्रो प्रभुले सिकाउनु भएको प्रार्थना हामीले सिक्न सकौँ र हाम्रो आफ्नै लागि दैनिक रूपमा निरन्तर हामीले प्रार्थना प्रयोग गर्न सकौँ।
May the Lord bless you and be with you.
परमेश्वरले प्रभुले तपाईँलाई आशिष दिनुभएको होस् र तपाईँसँग हुनुभएको होस्।
So, Pastor Silas.